यो रेडियो नेपाल हो। अब श्रेया नेपालबाट समाचार सुन्नुहोस्। शुरूमा प्रमुख समाचार। विकास निर्माणको शैलीमा आमूल परिवर्तन गर्नुपर्नेमा प्रधानमन्त्री केपी शर्मा ओलीको जोड़। पर्यटन प्रवर्धनका लागि थप 57 वटा हिमाल आरोहण खुल्ला गर्ने मन्त्री परिषदको निर्णय। सार्वजनिक सेवा प्रसारण सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक राष्ट्रपति रामचन्द्र पौडेलद्वारा प्रमाणीकरण। आज विश्व हुलाक दिवस विभिन्न कार्यक्रम गरी मनाइदै र यस वर्षको भौतिक शास्त्रतर्फको नोबेल पुरस्कार आर्टिफिशियल इन्टेलिजेन्स एआईका आविष्कारक दुई वैज्ञानिकलाई।
सुन त, भोलिको मिटिङको लागि सबैलाई फोन गर्यो?
छैन सर, मेरो मोबाइलमा ब्यालेन्स नै थिएन, अलि पछि गर्छु ल्यान्डलाइनबाट।
ल हेर, मोबाइलमा ब्यालेन्स छैन भनेर हुन्छ? तिमीलाई थाहा छैन, यस कार्यालयले नेपाल टेलिकमको कर्पोरेट युजर ग्रुप अर्थात् सियुजी सेवा लिएको छ। तिम्रो नम्बरलाई पनि सियुजीमा सहभागी गराउन।
अनि सर, मेरो त प्रिपेड नम्बर हो नि।
अहिले नेपाल टेलिकमले प्रिपेड र पोस्टपेड दुवै फोनमा सियुजी सेवा लागू गरिसकेको छ। सियुजीमा आबद्ध भएपछि हाम्रो कर्मचारीहरू बीच निशुल्क र नेपाल टेलिकमको नेटवर्कमा सस्तो दरमा फोन तथा एसएमएस गर्न र डाटा चलाउन पाइन्छ नि। तिमीलाई थप जानकारी चाहिएमा नेपाल टेलिकमको वेबसाइट www.ntc.net.np मा हेर न।
नेपाल टेलिकम, राष्ट्रको संचार।
अब समाचार विस्तारमा। प्रधानमन्त्री केपी शर्मा ओलीले विकास निर्माणको शैलीमा आमूल परिवर्तन गर्नुपर्ने बताउनु भएको छ। लगानी बोर्डको हिजो बसेको 59 बैठकमा बोर्डका अध्यक्ष एवं प्रधानमन्त्री ओलीले काम रोकिने, ढिलाइ हुने, कानूनी र व्यवहारिक जटिलता हुने स्थितिको अन्त्य गरी प्रभावकारी रूपमा काम गर्न आग्रह गर्नुभयो। प्रधानमन्त्री ओलीले कुनै पनि पक्षको अनुचित दबाव नसही देशको हितमा हुनुपर्ने उचित काम प्रभावकारी रूपमा हुनुपर्ने बताउनुभयो। प्रधानमन्त्री ओलीले ट्रैकिंग प्रणाली कार्यान्वयनमा रहेकाले कुनै पनि फाइल सम्बन्धित कार्यालयमा आएको 3 दिनभित्र हुने नहुने निर्णय दिनुपर्ने बताउनुभयो। बैठकले बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील गेवालीले प्रस्तुत गर्नुभएको आगामी 4 वर्षका लागि रणनीतिक तथा व्यावसायिक कार्ययोजनालाई सैद्धान्तिक स्वीकृति दिएको छ। बैठकले बोर्डको चालू आर्थिक वर्षका लागि 18,83,00,000 रूपियाँ बजेट तथा प्रमुख कार्यकारी अधिकृतको कार्य सम्पादन सम्झौता करारका सूचक स्वीकृत गरेको छ। यस्तै बैठकमा चालू तथा कार्यान्वयनको चरणमा रहेका तथा सम्झौता र मूल्यांकनका चरणमा रहेका विभिन्न परियोजनाबारे जानकारी गराइएको थियो। यसै गरी बैठकपछि बोर्डका अध्यक्ष एवं प्रधानमन्त्री ओली र कार्यकारी अधिकृत गेवाली बीच कार्य सम्पादन सम्झौता भएको छ। सरकारले बाढ़ी पहिरोबाट स्थानीय तहहरूमा भएको क्षतिको मूल्यांकन गरी आवश्यकता अनुसार बजेट उपलब्ध गराउने भएको छ। मन्त्री परिषदको सोमबार बसेको बैठकका निर्णयहरू सार्वजनिक गर्न हिजो सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता एवं संचार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरूङले संकटग्रस्त 49 स्थानीय तहको संख्या बढ़न सक्ने र क्षतिको मूल्यांकन गरेर सम्बन्धित स्थानीय तहमा बजेट पठाउन सरकारले गृह कार्य गरिरहेको बताउनुभयो। मन्त्री परिषद बैठकले चालू आर्थिक वर्षका लागि कृषि तथा पशुपक्षी विकास मन्त्रालय अन्तर्गत विभिन्न आयोजनाका लागि 266 राजपत्रांकित पदहरूको अस्थायी दरबन्दी स्वीकृत गर्ने निर्णय गरेको संचार मन्त्री गुरूङले जानकारी दिनुभयो।
मुलुक अर्थतन्त्रको समग्र क्षेत्रमा सुधारको लागि राय सहितको प्रतिवेदन पेश गर्न पूर्व सचिव श्री रामेश्वर प्रसाद खनालको संयोजकत्वमा 5 सदस्यीय आर्थिक सुधार सुझाव आयोग गठन गर्ने निर्णय गरेका छ। चालू आर्थिक वर्ष 2081-82 लागि कृषि तथा पशुपक्षी विकास मन्त्रालय अन्तर्गत विभिन्न आयोजना र निकायका लागि कुल 266 राजपत्रांकित पदहरूको अस्थायी दरबन्दी स्वीकृत गर्ने, त्यस्तै प्रकारले 2081 कार्तिक 1-3 गतेसम्म रसियामा आयोजना हुने 22 इन्टरनेशनल स्पोर्ट्स फोरम रसिया कन्ट्री अफ स्पोर्ट्स विषय कार्यक्रममा मान्य युद्ध खेलको मन्त्रीलाई सहभागी हुन स्वीकृत दिने निर्णय भएको छ। नेपाल चाहिँ हिमालय हिमालको देश भनिए पनि अझै पनि धेरै हिमालहरू हाम्रो पर्वतारोहणलाई खुला गरिएको छैन। यसपटक चाहिँ नेपाल सरकारको यो निर्णयमा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय अन्तर्गत रहेको हिमालहरूको आरोहणको लागि थप 57 वटा अहिलेसम्म खुल्ला नभएका हिमालहरूलाई आरोहणको लागि खुल्ला गर्ने निर्णय गरेको छ।
हुलाक सेवा विभाग र अन्तर्गतका निकायहरूको संगठन संरचना र दरबन्दी स्वीकृत गर्ने दूरसंचार दशौं संशोधन नियमावली 2081 शेयर तथा ऋण लगानी नीति र बीउ बिजन नियमावली स्वीकृत गर्ने 2081 कार्तिक 19 23 गतेसम्म इजिप्टको कायरोमा आयोजना हुने वर्ल्ड अर्बान फोरम 12 सम्मेलनमा उप प्रधानमन्त्री एवं शहरी विकास मन्त्री सहभागी हुन अनुमति दिने निर्णय मन्त्री परिषदले गरेको छ। गृहमन्त्री रमेश लेखकले राहत पुनर्निर्माण र पुनर्स्थापनालाई प्राथमिकतामा राखेर सरकार अगाडि बढ़ेको बताउनु भएको छ। विपदग्रस्त क्षेत्र अवलोकन गर्न सिन्धुपाल्चोक पुग्नुभएका गृहमन्त्री लेखकले राहत पुनर्निर्माण र पुनर्स्थापनाको कार्यसँगै खोज र उद्धारका कार्यलाई पनि सरकारले निरन्तरता दिइरहेको बताउनुभयो। जिल्ला विपद व्यवस्थापन समिति सिन्धुपाल्चोकको बैठकमा सम्बोधन गर्नुहुँदै गृहमन्त्री लेखकले बेपत्ताको खोजी सँगसँगै पीड़ितहरूलाई राहत उपलब्ध गराउने र अत्यावश्यक सेवाहरूको अवरोध हटाउन सरकार लागि परेको बताउनुभयो। रक्षा मन्त्री मानवीर राईले विपदको समयमा राहत उद्धारका लागि नेपाली सेनाले निर्वाह गरेको भूमिकाको उच्च प्रशंसा गर्दै सेना प्रहरीकै कारण प्रभावितले सरकारको अनुभूति गरेको बताउनुभयो। भौतिक यातायात मन्त्री देवेन्द्र दाहालले विपदसँग जुझ्न नसक्ने जिकिर गर्दै विपद व्यवस्थापन गर्नेतर्फ सबै सचेत हुनुपर्ने बताउनुभयो। वहाँले बाढ़ीले बगाएको बेलीब्रिजका लागि नेपाल सरकारलाई भारत सरकारबाट 20 बेलीब्रिज उपलब्ध हुने बताउनुभयो। धौलागिरी हिमाल आरोहणमा गएका 5 रूसी पर्वतारोहीको मृत्यु भएको छ। हाई क्याम्प आधार शिविरबाट आइतबारदेखि सम्पर्कविहीन भएका उनीहरूको शव हिजो भेटिएको हो। रूसी नागरिक अलेक्जेन्डर दुसेको, ओलेग कुर्गलोब, भ्लादिमिर चिस्तिकोब, मिखाइल नोसेन्को र डिमित्री सालिलेभोईको शव भेटिएको जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी नायब उपरीक्षक भरत श्रेष्ठले जानकारी दिनुभयो। आइतबार बिहान 11 सम्पर्कविहीन भएका उनीहरूको हेलिकप्टरबाट खोजी गरिएको थियो। आरोहण समूहका एकजनालाई उद्धार गरी काठमाण्डू ल्याइएको छ। राष्ट्रपति रामचन्द्र पौडेलले सार्वजनिक सेवा प्रसारण सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक प्रमाणीकरण गर्नुभएको छ। संघीय संसदका दुवै सदनबाट पारित भई प्रमाणीकरणका लागि पेश भएको विधेयक राष्ट्रपति पौडेलले नेपालको संविधान बमोजिम प्रमाणीकरण गर्नुभएको राष्ट्रपतिको कार्यालयले जनाएको छ। विधेयक प्रमाणीकरण भएसँगै 31 दिनदेखि कार्यान्वयनमा आउनेछ। सरकारी स्वामित्वमा रहेको रेडियो नेपाल तथा नेपाल टेलिभिजनलाई एकीकृत गरी सार्वजनिक सेवा प्रसारण संस्थामा रूपान्तरण गर्न विधेयक ल्याइएको हो। राष्ट्रपति रामचन्द्र पौडेल समक्ष निर्वाचन आयोगले आर्थिक वर्ष 2080-81 सम्पादन गरेका कामहरूको वार्षिक प्रतिवेदन पेश गरेको छ। राष्ट्रपति भवन शीतल निवासमा हिजो आयोजित कार्यक्रममा आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाले प्रतिवेदन राष्ट्रपति पौडेललाई पेश गर्नुभएको हो। उक्त अवसरमा राष्ट्रपति पौडेलले आवधिक निर्वाचन संघीय लोकतान्त्रिक गणतन्त्रको सुदृढीकरण र मुलुकको विकास एवं स्थायित्वको आधार भएको बताउनुभयो। राष्ट्रपति रामचन्द्र पौडेल समक्ष राष्ट्रिय महिला आयोगले आर्थिक वर्ष 2080-81 वार्षिक प्रतिवेदन पेश गरेको छ। राष्ट्रपति भवन शीतल निवासमा आयोजित कार्यक्रममा आयोगका अध्यक्ष कमला पराजुलीले राष्ट्रपति समक्ष प्रतिवेदन पेश गर्नुभएको हो। सो अवसरमा राष्ट्रपति पौडेलले धेरै प्रयासका बावजूद केही क्षेत्रमा महिलाको उपस्थिति आशालाग्दो देखिए पनि जनसंख्याको आधा हिस्सा ओगटेको महिला वर्गको निर्णायक तहमा प्रतिनिधित्व अझै सन्तोष जनक नभएको उल्लेख गर्नुभयो। राष्ट्रपति रामचन्द्र पौडेलले पाकिस्तानका लागि नेपाली राजदूतमा रीता धिताललाई नियुक्त गर्नुभएको छ। राष्ट्रपति पौडेलले नेपालको संविधान बमोजिम धिताललाई पाकिस्तानका लागि नेपाली राजदूतमा नियुक्त गर्नुभएको राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता वसन्त प्रसाद पन्थीद्वारा हिजो जारी विज्ञप्तीमा जनाइएको छ। काठमाण्डु उपत्यकामा मेलम्चीको पानी वितरण शुरू गरिएको छ। खानेपानी मन्त्री प्रदीप यादवले हिजो काठमाण्डुको सुन्दरी जलमा रहेको मेलम्चीको पानी प्रशोधन केन्द्रबाट उपत्यकाका नागरिकका लागि पानी वितरण कार्यक्रमको शुभारम्भ गर्नुभयो। खानेपानी मन्त्री यादव र मेलम्ची संघर्ष समितिबीच सोमबार राति भएको वार्तामा काठमाण्डुमा पानी ल्याउने विषयमा सहमति भएपछि हिजो मेलम्चीको पानी सुन्दरी जलमा लगिएको हो। सुन्दरी जलमा रहेको पानी प्रशोधन केन्द्रबाट मेलम्चीको पानी खोलिएसँगै अहिले काठमाण्डु उपत्यका खानेपानी लिमिटेड केयूकेएलका विभिन्न पानी वितरण शाखामा पानी पठाइएको र ती शाखाबाट पानी वितरण प्रक्रिया शुरू गरिने मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक रत्नप्रसाद लामिछानेले बताउनुभयो। प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रधानमन्त्री दैवी प्रकोप राहत कोषका लागि हिजो कर्मचारी सञ्चय कोष र नेपाल प्रहरी श्रीमती संघले सहयोग रकम हस्तान्तरण गरेका छन्। कोषका प्रमुख प्रशासक जितेन्द्र धिताल सहित संचालक सदस्यले प्रधानमन्त्री निवास बालवाटारमा 2 करोड़ रूपियाँको चेक हस्तान्तरण गर्नुभएको हो। यसै गरी प्रहरी श्रीमती संघका अध्यक्ष लक्ष्मी कुवरले 555,555 रूपियाँको चेक हस्तान्तरण गर्नुभयो। दक्षिण कोरिया सरकारले हालैको विपदपछिको पुनर्निर्माणका लागि नेपाललाई 5,00,000 अमेरिकी डलर बराबरको मानवीय सहायता उपलब्ध गराउने भएको छ। सहयोगबाट विपदपछिको पुनर्निर्माण तथा पुनर्स्थापना र ती क्षेत्रका बासिन्दाहरूलाई छिट्टै आफ्नो नियमित दैनिक जीवनमा फर्कन मद्दत गर्ने अपेक्षा कोरिया सरकारले गरेको नेपाल स्थित कोरियाली दूतावासले जनाएको छ। रामेछापको खाडादेवी गाउँपालिका 3 भीर पानीमा हिजो साँझ यात्रुवाहक बस दुर्घटना हुँदा 1 जनाको मृत्यु भएको छ भने 12 जना घाइते भएका छन्। काठमाण्डुबाट मन्थली हुँदै सिन्धुलीको सुनकोशी गाउँपालिका स्थित अमारे जाँदै गरेको PR01005X9579 नम्बरको बस ब्रेक फेल हुँदा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ। दुर्घटनामा परि मृत्यु हुनेमा सिन्धुली सुनकोशी गाउँपालिका 6 खहरे खोलाकी 17 वर्षीय युवती युनिसा श्रेष्ठ रहेको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी नायब उपरीक्षक प्रदीप कुमार सिंहले जानकारी दिनुभयो। आश्विन शुक्ल षष्ठीका दिन आज दशैंघर वा पूजा कोठामा 9 दुर्गा मध्येकी 6 कात्यायनी देवीको विधिपूर्वक पूजा आराधना गरिँदैछ। प्रत्येक वर्ष आश्विन शुक्ल षष्ठीका दिन कात्यायनी देवीको विधिपूर्वक पूजा आराधना गर्ने परम्परा रहिआएको छ। नवरात्रको पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन र 5 दिन सूर्योदयकालमा चौथी तिथि परेकाले कुष्माण्डा देवीको विधिपूर्वक पूजा आराधना गरिएको थियो भने 5 दिन हिजो स्कन्द माता देवीको पूजा आराधना गरिएको हो। नवरात्रमा देशभरका शक्तिपीठमा पूजा आराधना एवं दर्शन गर्ने भक्तजनको घुइँचो लागेको छ। राष्ट्रपति रामचन्द्र पौडेलले विजयादशमीका दिन असोज 26 गते शनिबार अपरान्ह 3 बजेदेखि दशैंको टीका तथा प्रसाद प्रदान गर्नुहुने भएको छ। राष्ट्रपति पौडेलले शनिबार अपरान्ह 3 बजेदेखि 3:30 बजेसम्म विशिष्ट व्यक्ति र 3:30 बजेदेखि 5 बजेसम्म इच्छुक अन्यलाई टीका लगाइदिने राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता वसन्त प्रसाद पन्थीले हिजो जारी गर्नुभएको प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ। राष्ट्रपति पौडेलले दिउँसो 3:30 बजेपछि आधा घण्टा इच्छुक मन्त्री, सांसद, न्यायाधीश, संवैधानिक निकायका पदाधिकारी एवं विशिष्ट व्यक्तित्व, निजामती, जंगी, प्रहरी तर्फका अधिकृत स्तरसम्मका राष्ट्र सेवकलाई टीका तथा प्रसाद प्रदान गर्नुहुने प्रेस नोटमा उल्लेख गरिएको छ। राष्ट्रपति पौडेलले इच्छुक अन्यलाई अपरान्ह 3:30 बजेदेखि 5 बजेसम्म टीका तथा प्रसाद प्रदान गर्नुहुने प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले साझा स्वास्थ्य संकटसँग जोड्नका लागि स्रोत जुटाउन विश्व स्वास्थ्य संगठनसँग आग्रह गर्नुभएको छ। भारतको नयाँ दिल्लीमा संचालित दक्षिण एसिया क्षेत्रको बैठकमा मन्त्री पौडेलले दक्षिण एसिया जनसांख्यिक हिसाबले पनि जोखिम क्षेत्रमा भएकाले स्रोत अभावमा साझा स्वास्थ्य समस्यासँग लड्न समस्या देखिएको बताउनुभयो। मन्त्री पौडेलले नेपालको समस्या पनि दक्षिण एसियाको साझा समस्यासँग जोड़िएको भन्दै आफ्नो स्रोत वृद्धिका लागि आफू लाग्ने प्रतिबद्धता जनाउनुभयो। प्रधानमन्त्री केपी शर्मा ओलीले प्राध्यापक डाक्टर तत्व तिमिल सिन्हाद्वारा लिखित समृद्धिको अन्तर्वस्तु पुस्तकको हिजो लोकार्पण गर्नु भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले पुस्तक लोकार्पण गर्दै सुख प्राप्तिको चाहना हरेक प्राणीको हुने तर मानिसले सम्मानित तथा सुरक्षित जीवन बाँच्न चाहने भएकाले गरीबीको अन्त्य गरी समृद्ध विश्व सुखी मानव जाति तर्फको यात्रामा अग्रसर हुनुपर्नेमा जोड़ दिनुभयो। वहाँले कसैलाई पछाडि नपारिने संयुक्त राष्ट्रसंघको संकल्प बमोजिम मानिसले अपमानित नभई सम्मानित सभ्य र शान्त जीवन बाँच्न पाउनुपर्ने बताउनुभयो। प्रधानमन्त्री ओलीले समृद्धिका कुरा गर्दा वातावरण संरक्षणका कुरामा ध्यान दिनुपर्ने बताउनुभयो। संचारलाई सक्षम पार्ने र राष्ट्रभरका मानिसलाई सशक्त बनाउने 150 वर्ष भन्ने नारासहित आज विश्व हुलाक दिवस विभिन्न कार्यक्रम गरी मनाइँदैछ। दिवसका अवसरमा शुभकामना दिनुहुँदै संचार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरूङले नेपाल हुलाक सेवालाई आन्तरिक र अन्तर्राष्ट्रिय तहमा विद्युतीय व्यापारको केन्द्र बनाउने गरी सुदृढ गर्दै लैजान सरकार प्रतिबद्ध रहेको बताउनुभयो। संचार मन्त्री गुरूङले हुलाक सेवा मार्फत हुने विश्वव्यापी संचारलाई थप प्रभावकारी र समय सापेक्ष बनाउँदै सेवामा विविधीकरण एवं आधुनिकीकरण गर्नु आजको आवश्यकता भएको समेत बताउनुभयो। वहाँले आन्तरिक हुलाक सेवामा समेत विविधीकरण गर्नुपर्नेमा जोड़ दिनुभएको छ। मन्त्री गुरूङले निजी क्षेत्रद्वारा संचालित कुरियर सेवा, ट्रान्सपोर्ट सेवा लगायतका मिल्दो सेवासँग प्रतिस्पर्धा गर्दै नेपाल हुलाकले छिटो छरितो ढंगबाट चुस्त दुरूस्त र समयानुकूल सेवा प्रवाह गर्दै आफ्नो साख र गौरव कायम राख्न समेत सुझाव दिनुभएको छ। नेपाल सरकारले रियाइन्स सुगर एण्ड केमिकल प्राली श्रीपुरमा रहेको चीनी मिलका उपभोक्ताहरूको उखुको अनुदान रकम सरकारले पठाएको छ। सरकारले 7978 जना कृषकहरूका लागि 16,55,58,524 रूपियाँ कृषकहरूको बैंक खातामा पठाएको कोष तथा लेखा नियन्त्रकको कार्यालय कलैया बाराका प्रमुख राधेश्याम गिरीले जानकारी दिनुभयो। यस वर्ष किसानहरूले 23,65,121 क्विन्टल 78 किलो उखु मिललाई दिएको थियो। प्रति क्विन्टल 70 रूपियाँ अनुदान सरकारले प्रदान गरेको छ। जीवित देवी कुमारीलाई पचली भैरवको दर्शन गराइएको छ। प्रत्येक वर्ष असोज शुक्ल पञ्चमीका दिन राति विधिपूर्वक कुमारीलाई हनुमान ढोकामा पचली भैरवको दर्शन गराउने परम्परा रहिआएको छ। कुमारीलाई भैरवको दर्शन गराउन काठमाण्डू महानगरपालिका 12 स्थित पचली पीठबाट भैरवको जात्रा गरी हिजो बेलुका हनुमान ढोका पुर्याइएको हो। दशैं तिहार पर्वहरू नजिकिएसँगै बजारमा महँगी बढ़ेको छ। चाडपर्व लक्षित बजार अनुगमन तीव्र नहुँदा बढ़ेको महँगीले सर्वसाधारण मर्कामा परेका छन्। सदरमुकामसँगै ग्रामीण बजारमा पनि नियमित बजार अनुगमन हुनुपर्ने जुम्लाका स्थानीयको माग छ। जुम्लाबाट संवाददाता सागर परियारको रिपोर्ट।
दशैं तिहार नजिकिएसँगै जुम्लामा बढ़ेको महँगीले सर्वसाधारण मर्कामा परेका छन्। बिहान बेलुका छाक टार्न मुस्किल हुने कमाइ नै नभएका घर परिवारलाई भने एकाएक बढ़ेको महँगीले दशैंको जोहो गर्नै मुस्किल भएको छ। बजारमा महँगी बढ़ेपछि समस्या भएको बताउँदै चन्दननाथ नगरपालिका तीनका स्थानीय देवी प्रसाद सिमखडा:
सर्वसाधारणले धेरै असर छ नि। जसको जब दुई पैसा कमाइ छैन, चामल बजारमा किन्न 2700-2800 लग्छ। अब खाद्यमा जानु, खाद्यमा लाइनको लाइन हुन्छ, मान्छेले पाउँदैन।
चामल तेल लगायतका दैनिक उपभोग्य वस्तुको मूल्य अस्वाभाविक रूपमा बढ़िरहेको छ। बजारमा महँगी बढ़ेपछि छूट मूल्यको चामल लिनेहरूको भीड़ पनि थेगी नसक्नु छ। बजारको महँगी बारे सरकारवाला भने अनभिज्ञ जस्तै देखिएका छन्। फितलो बजार अनुगमनले सर्वसाधारण मर्कामा परेको भन्दै तीव्र बजार अनुगमनमा प्रशासनले चासो नदिएको गुनासो पोख्दै पुनः स्थानीय देवी प्रसाद सिमखडा:
सरकारको निकायले अलिकति बजारमा पनि अनुगमन राम्रो देखिँदैन, त्यो थियो सरकारको अलिकति कमजोरी देखिन्छ। अनुगमन गर्छौ भने रुकिदिने, रेडियोबाट अनुगमन अलिक तीव्र नहुने, सर्वसाधारणले ठूलो समस्या परिरहेको।
सदरमुकाम केन्द्रित मात्रै बेला बखत हुने बजार अनुगमन औपचारिकतामै सीमित भएको देखिन्छ। हालसम्म म्याद सकिएका वस्तु बेच्ने एकजना व्यापारीलाई पनि प्रशासनले जरिमाना कार्यवाही गर्न सकेको छैन, जसका कारण आफू खुशी मूल्य बढ़ाउने मूल्य सूची विनय सामान बेच्ने क्रम चलिरहेको छ। तर चाडपर्व लक्षित बजार अनुगमनलाई तीव्रता दिइने र उपभोक्ता ठग्ने व्यापारीलाई कारवाही गर्ने तयारी भइरहेको जुम्लाका प्रमुख जिल्ला अधिकारी रामबहादुर साईले बताउनुभयो।
खास गरेर यो चाडपर्व नजिक आएको र यसमा चाहिँ उपभोक्ता ठगीका कुरा, गुणस्तरका कुरा, स्वास्थ्यमा प्रतिकूल असर पर्ने खालका कुराहरू पनि हुन सक्ने र यो बढ्न सक्ने देखिया हुनाले मिले कार्ययोजना बनाएर जिल्लाका विभिन्न स्थानमा संयुक्त रूपमा चाहिँ बजार अनुगमन कार्य गरिराखेका छौँ।
चाडपर्वमा हुन सक्ने उपभोक्ता ठगी, नागरिकको स्वास्थ्यमा पर्न सक्ने असरलाई मध्यनजर गर्दै ग्रामीणदेखि सदरमुकामको बजार अनुगमनलाई तीव्रता दिएर उपभोक्ता ठग्ने जोसुकैलाई कारवाहीको दायरामा ल्याउन जरूरी छ। सागर परियार, रेडियो नेपाल, जुम्ला।
अब अन्तर्राष्ट्रिय समाचार। कृत्रिम बौद्धिकता एआई को विकासमा अग्रणी भूमिका निभाउनुभएका दुई वैज्ञानिक अमेरिकी नागरिक जोन होपफील्ड र बेलायती क्यानाडाली नागरिक जेफ्री हिन्टनलाई यस वर्षको भौतिक शास्त्रतर्फको नोबेल पुरस्कार प्रदान गरिने भएको छ। ज्यूरीका अनुसार उहाँहरूलाई कृत्रिम न्यूरल नेटवर्कहरूसँग मेसिन लर्निङ सक्षम बनाउने आधारभूत खोज र आविष्कारका लागि सम्मानित गरिएको हो। दुवैजनाले स्टकहोममा राजा कार्ल सोह्रौं गुस्ताफबाट डिसेम्बर 10 डिप्लोमा, सुनको पदक र 10,00,000 डलरको चेक सहित पुरस्कार प्राप्त गर्नुहुनेछ।
यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
सरकारले उच्चस्तरीय आर्थिक क्षेत्र सुधार सुझाव आयोग गठन गरेको छ। अर्थ मन्त्रालयको प्रस्तावमा सोमबार बसेको मन्त्री परिषदको बैठकले पूर्व अर्थ सचिव रामेश्वर खनालको अध्यक्षतामा विज्ञहरू सम्मिलित 5 उच्चस्तरीय आयोग गठन गरेको हो। आयोगका सदस्यहरूमा राष्ट्रिय योजना आयोगका सदस्य डाक्टर प्रकाश कुमार श्रेष्ठ, त्रिभुवन विश्वविद्यालय अर्थशास्त्र केन्द्रीय विभागका प्रमुख प्राध्यापक डाक्टर रामप्रसाद गेवाली, अर्थविद डाक्टर विश्वास गौचन र नीति अनुसन्धान प्रतिष्ठानका वरिष्ठ अनुसन्धानकर्ता डाक्टर कल्पना खनाल रहनु भएको छ। आयोगले आवश्यकता अनुसार निजी क्षेत्र लगायत अर्थतन्त्रका विविध पक्षहरूसँग परामर्श गर्नेछ। अर्थ मन्त्रालयले 100 पूरा गर्ने कामको सूचीमा उच्चस्तरीय आर्थिक क्षेत्र सुधार आयोग गठन गर्ने विषय समावेश गरेको थियो। सही अनुसार उक्त आयोग गठन भएको हो। आयोगले कार्यविधि भने आफै तय गर्ने अर्थ मन्त्रालयले जनाएको छ। अन्तर्राष्ट्रिय ट्रेड युनियन महासंघको 26 क्षेत्रीय परिषदको बैठक मंगलबारबाट काठमाडौँमा शुरू भएको छ। परिषद बैठकको उद्घाटन गर्दै उप प्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु प्रसाद पौडेलले वर्तमान सरकार श्रमिकको हकितको रक्षा गर्दै असल औद्योगिक श्रम सम्बन्ध मार्फत समृद्ध नेपाल र सुखी नेपालीको राष्ट्रिय संकल्प पूरा गर्न क्रियाशील रहेको बताउनुभयो।
आर्थिक समाचार प्रस्तुत गर्दै हुनुहुन्थ्यो भुवन आचार्य। अब खेल समाचार।
नेपालले काबा U20 च्याम्पियनशीपमा 2 जित हासिल गरेको छ। श्रीलंकाको कोलम्बोमा मंगलबार भएको खेल नेपालले मालदिव्स विरूद्ध 3-0 सोझो सेटमा पराजित गरेको हो। नेपालले खेल 25-5, 25-12, 25-20 आफ्नो पक्षमा पार्यो। जितसँगै नेपालले 3 6 अंक जोडेको छ। यसअघि नेपालले श्रीलंकालाई 3-0 सोझो सेटमा पराजित गरेको थियो, तर उज्बेकिस्तानसँग भने 3-1 सेटमा पराजित हुन पुग्यो। नेपालले अब बिहिबार किर्गिस्तानको सामना गर्नेछ। नेपाल र भारतबीच भएको मैत्रीपूर्ण खोको प्रतियोगितामा मंगलबार भारत विजयी भएको छ। पुरुषको 4 खेलको श्रृंखलामा भारत 4-0 विजयी भयो। नेपाल खोको संघको आयोजनामा किर्तिपुरको नयाँ बजार स्थित कवर हलमा भएको प्रतियोगिताको महिला 2 खेल भएको थियो। दुवैमा भारत विजयी भयो। विजेतालाई राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव टंकलाल घिसिङ, भारतीय खोखो महासंघका महासचिव एमएस त्यागी, आयोजक खोखो संघका अध्यक्ष प्रदीप महर्जनले विजयी खेलाड़ीहरूलाई पुरस्कृत गर्नुभयो। नेपाल र भारतको राष्ट्रिय टोली बीच प्रतिस्पर्धा भएको थियो। अखिल नेपाल फुटबल संघ एन्फाले आउँदो कार्तिक 1 गतेदेखि साफ महिला च्याम्पियनशीप 2024 आयोजना गर्ने भएको छ। मंगलबार पत्रकार सम्मेलनको आयोजना गरी संघले दक्षिण एसियाली फुटबल महासंघ साफको तालिका अनुसार कार्तिक 1 14 गतेसम्म दशरथ रंगशालामा साफ महिला च्याम्पियनशीप 2024 आयोजना गर्न लागेको जानकारी दिएको हो। प्रतियोगितामा नेपाल लगायत मालदिव्स, पाकिस्तान, श्रीलंका, भारत, भूटान र बंगलादेशले सहभागिता जनाउँदैछन्। प्रतियोगिताको तयारीका लागि नेपाली राष्ट्रिय महिला टोली मुख्य प्रशिक्षक राजेन्द्र तामाङको नेतृत्वमा बद्ध प्रशिक्षणमा रहेको छ। हाल 27 खेलाड़ीहरू एन्फाको बन्द प्रशिक्षणमा सहभागी छन्। प्रतियोगितामा सहभागी टोलीलाई एन्फा कम्प्लेक्सको खेल मैदान, नेपाली सेनाको भर्दकारी र लगन खेल मैदान र सेन्ट्रल जेभियर स्कूलको खेल मैदानमा प्रशिक्षण गर्ने व्यवस्था गरिएको छ।
खेल समाचार प्रस्तुत गर्दै हुनुहुन्थ्यो अजय बम। अब मौसम सम्बन्धी जानकारी। आज देशभर आंशिकदेखि सामान्यतया बदली रही, कोशी प्रदेशका केही स्थान तथा बाँकी प्रदेशका एक दुई स्थानमा मेघगर्जन चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ। गत 24 घण्टामा काठमाण्डु उपत्यकामा मापन गरिएको अधिकतम तापक्रम 28.5 डिग्री सेल्सियस, न्यूनतम तापक्रम 16.8 डिग्री सेल्सियस, सापेक्षिक आर्द्रता 94%। आज दिउँसो काठमाण्डु उपत्यकाको अधिकतम तापक्रम 27 देखि 29 डिग्री सेल्सियसका बीच रहने अनुमान गरिएको छ। काठमाण्डु उपत्यकामा सूर्योदय अघि बिहान 6:01 भयो भने सूर्यास्त भरे साँझ 5:41 हुनेछ। विकास निर्माणको शैलीमा आमूल परिवर्तन गर्नुपर्नेमा प्रधानमन्त्री केपी शर्मा ओलीको जोड़। पर्यटन प्रवर्धनका लागि थप 57 वटा हिमाल आरोहण खुला गर्ने मन्त्री परिषदको निर्णय। सार्वजनिक सेवा प्रसारण सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक राष्ट्रपति रामचन्द्र पौडेलद्वारा प्रमाणीकरण। आज विश्व हुलाक दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै र यस वर्षको भौतिक शास्त्रतर्फको नोबेल पुरस्कार आर्टिफिशियल इन्टेलिजेन्स एआईका आविष्कारक दुई वैज्ञानिकलाई। रेडियो नेपालबाट बिहान 7 बजेको समाचार सकियो। अर्को समाचार बुलेटिन 8 बजे अंग्रेजीमा सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।